रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज
सुर्खेत सहित 45 जिल्लामा दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेद्वार मनोनयन दर्ता हुँदै सबै तयारी पूरा, संयमता अपनाउन निर्वाचन आयोगको आग्रह।
सुर्खेत सहित देशभरका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै सुर्खेतमा 36,000 बढी बाल बालिकाले औषधि खाने।
सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा 8 रिटिघाटमा जीप दुर्घटना हुँदा 2 ज्यान गयो, 11 घाइते।
र न्युजिल्यान्डसँगको पहिलो T20 क्रिकेटमा भारत 53 रनले विजयी। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट राजेन्द्र शाही र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। आज सुर्खेतसहित देशभर 6 5 बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। 6 एक वर्षसम्मका बालबालिकालाई भिटामिन र 1 5 बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतका 9 स्थानीय तहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन 987 स्वयंसेविका परिचालन गरिएको सूचना अधिकारी बसन्तमान श्रेष्ठले जानकारी दिनुभयो। जिल्लामा 36,751 बालबालिकाले भिटामिन ए र त्यसमध्ये 32,467 जुकाको औषधिसहित भिटामिन खाने उहाँको भनाइ छ। आज छुटेका बालबालिका लाई भोलि पनि खुवाउने कार्यक्रम छ। पाएक पर्ने ठाउँमा गएर भिटामिन ए र जुकाको औषधि खुवाउन सकिने भएकाले नछुटाउन समेत जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले पनि जिल्लाभरका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने जनाएको छ। स्वयंसेविका मार्फत आज र भोलि जिल्लामा रहेका 6 महिनादेखि 5 वर्ष मुनिका 43,000 बाल बालिकालाई भिटामिन ए र 1 वर्षदेखि 5 वर्षसम्मका 38,000 बाल बालिकालाई जुकाको औषधि खुवाइने कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका 8 स्थानीय तहमा रहेका केन्द्रहरूमा 841 स्वयंसेविका मार्फत बाल बालिकालाई औषधि खुवाउन सम्पूर्ण व्यवस्था मिलाएको जनाएको छ।
सल्यानको कुपिन्डेतह भ्रमण गरेर फर्कदै गरेको सुपर फास्ट यातायातको टाटा सुमो जीप दुर्घटना हुँदा सुर्खेतका 2 ज्यान गएको छ भने 11 घाइते भएका छन्। B1J927 नम्बरको जीप सल्यानको बनगाड कुपिन्डे नगरपालिका 8 रिठाघारीमा दुर्घटना हुँदा चालक भेरीगङ्गा नगरपालिका 8 देवराज कामी र वीरेन्द्रनगर 8 धनमाया नेपालीको ज्यान गएको सल्यानका प्रहरी निरीक्षक नरबहादुर सलामीले जानकारी दिनुभयो। जीप सडकबाट करिब 20 तल खसेको भन्दै उहाँले दुर्घटनाको कारण भने खुल्न नसकेको बताउनु भएको छ। दुर्घटनामा घाइते भएकालाई उद्धार गरी मेहेलकुना अस्पताल पुर्याइएको पत्रकार भीम पौडेलले जानकारी दिनुभएको छ।
दोस्रो चरण अन्तर्गत मङ्सिर 21 प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज सुर्खेत सहित 35 जिल्लामा मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले सबै तयारी पुरा भएको भन्दै मनोनयन दर्ताको लागि बिहान 10 बेलुकी 5 समय तय गरेको जनाएको छ। आज 16 उम्मेद्वार मनोनयन तथा सूची प्रकाशन, 17 उम्मेद्वारको विरोध उजुरी दिने, 18 उजुरीमाथि छानबिन तथा नामावली प्रकाशन, 19 उम्मेद्वारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। सुर्खेतमा प्रतिनिधि सभाका 2 र प्रदेश सभाका 4 सिटका लागि दलहरूले उम्मेद्वार दर्ता गर्नेछन्। निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउने निर्वाचन कार्यालयको अभियानलाई सहयोग गर्ने सुर्खेतका राजनैतिक दलहरूले यसअघि नै प्रतिबद्धता जनाइसकेका छन्।
मङ्सिर 21 हुने दोस्रो चरणको निर्वाचनका लागि प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको सम्पूर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ। मङ्सिर 21 45 जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ। यसै सन्दर्भमा हाम्रा साथी केशव ढकालले सुर्खेतका मुख्य निर्वाचन अधिकृत किरण कुमार शिवाकोटीलाई मनोनयन दर्ताको तयारी के कसरी गरिएको छ त भनी सोध्नु भएको छ।
पूर्व निर्धारित निर्वाचन कार्यक्रम अनुसार त्यही उम्मेदवारहरूको मनोनयन दर्ताको कार्यक्रम छ। मनोनयन दर्ताको समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म निर्धारण गरिएको छ र त्यसको लागि हामीले सर्वदलीय बैठक आह्वान गरेका छौँ। त्यसमा विभिन्न दलका प्रतिनिधिहरू नै आउनु भएको थियो। हामीले यसलाई सरल र व्यवस्थित गर्नको लागि समय निर्धारण गर्न हामीले छलफल पनि गरेका थियौँ। पछि उहाँहरूले होइन यो मास आउँदाखेरि अलिकति हामीलाई समय लाग्छ भन्ने कुराहरू केही दलहरूबाट भयो। त्यसले गर्दाखेरि पहिला जो आउँछ उसैलाई गरिदिँदै जाने र अगाडि आउनेले पहिला दर्ता गर्ने अर्को आयो भने बसिरहने भन्ने उहाँहरूले एउटा अन्डरस्ट्यान्डिङ गरे।
दलहरूको सहमतिमै पहिला जो आउँछ उसलाई दर्ता गर्ने र त्यस अरूले चाहिँ पालो कुर्ने भन्ने सहमति भएको छ।
हजुर, एकचोटि कोही आइपुगिहाल्यो भने
हजुर
पहिला आउनेले गर्ने त्यसपछि उहाँहरू गए अर्को गर्ने भन्ने सहमति भएको।
अब यसलाई व्यवस्थित गराउन कुनै अप्रिय घटना हुन नदिन के कस्तो उपायहरू अप्नाइया छ त?
यसको लागि हिजोकै छलफलमा पनि विभिन्न दलहरूबाट जो प्रतिनिधिहरू आउनुभएको थियो उहाँहरूलाई हामीले हिजो यहाँ क्षेत्रीय प्रशासक पनि हामीसँग हुनुहुन्थ्यो मिटिङमा, यहाँको चाहिँ एआइजी साह पनि हुनुहुन्थ्यो, सिडो साह पनि हुनुहुन्थ्यो, यहाँको प्रहरी प्रमुखहरू पनि हुनुहुन्थ्यो। उहाँहरू सबै भए थिए आउने बाटोको रोड कसरी आउनुहुन्छ के गर्नुहुन्छ त्यसको जानकारी चाहिँ स्थानीय प्रशासनलाई जानकारी गराउने त्यही अनुसारको सुरक्षा व्यवस्था हामीले पनि मिलाउनु पर्छ मिलाउँछौँ भन्ने उहाँहरूबाट भएको छ। मलाई विश्वास छ र हिजो दलहरूबाट भएको कुराहरूको आधारमा र एकदम सम्मिलित र मर्यादित रूपमा उहाँहरू पनि आउनुहुनेछ। सो कुराको स्थानीय प्रशासनलाई जानकारी दिएर स्थानीय प्रशासनबाट त्यस सम्बन्धमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था हुनेछ।
अब यो उम्मेदवारहरूले प्रतिनिधि सभा र प्रदेश सभाको लागि मनोनयन दर्ता गराउँदै हुनुहुन्छ, कसले कहाँ कहाँ दर्ता गराउनु पर्ने हो?
यो दुईटा निर्वाचन क्षेत्रको दुईटा निर्वाचन अधिकारी कार्यालय छ, यही शैक्षिक तालिम केन्द्रको भवनमा अवस्थित छ र दर्ता पनि त्यही भवनमै हुन्छ र त्यसको लागि चाहिँ नि एक नम्बर क्षेत्रको लागि एक नम्बर निर्वाचन अधिकारी कार्यालयमा 3 बेन्चहरू बस्छ। त्यहाँ एउटामा प्रतिनिधि सभाको उम्मेदवारको मनोनयन दर्ता हुन्छ, अरू दुईटामा प्रदेश एक र प्रदेश दुईको गरिन्छ एवं त्यही प्रक्रियाले क्षेत्र नम्बर 2 पनि दर्ता हुन्छ।
अब यो चुनावकै लागि भनेर सुर्खेतमा त्यस्तो कुनै संवेदनशील क्षेत्रहरू बढी संवेदनशील कम संवेदनशील भनेर यहाँहरूले अहिले आकलन चाहिँ गर्नुभएको छ?
अहिले त अब हामीले भर्खरै कार्यालय खोलेर यो मनोनयनको प्रक्रियामा छौँ। यो मनोनयनको प्रक्रिया सकेपछि हामी शान्ति सुरक्षाको दृष्टिकोणले संवेदनशील क्षेत्रहरूको पहिचान सम्भवतः स्थानीय प्रशासनले गरिसकेको छ। त्यसमा हामीहरू उहाँसँग बैठक बसेर कहाँ कहाँ संवेदनशील छ त्यहाँ कस्तो किसिमको सुरक्षा व्यवस्था गर्नुपर्छ भन्ने विषयमा हामीले छलफल गर्न बाँकी छ हामी गर्छौँ।
अब मुख्य निर्वाचन अधिकृतको हैसियतले यो निर्वाचनलाई शान्तिपूर्वक सफलतापूर्वक सम्पन्न गर्नको लागि के आह्वान गर्न चाहनुहुन्छ तपाईँ?
मूलत मैले भन्नुपर्दाखेरि सम्पूर्ण राजनीतिक दलहरू नै प्रमुख यसको पात्रहरू हुनुहुन्छ, उहाँहरूले नै हो। हामीले एउटा कानुनले निर्धारण गरेको कार्यविधि पुरा गरिदिएर उहाँहरूलाई जनताले जसलाई अभिमत जाहेर गर्छन् उहाँहरूलाई विजय घोषणा गरिदिने हामीहरूको जिम्मेवारी हो। त्यसको लागि जिल्लामा शान्ति व्यवस्था गर्ने शान्ति गर्ने निकाय छुट्टै छ, त्यसको हामीले छुट्टै राज्यको तर्फबाट हुने निकायहरू वा उहाँहरूसँग हाम्रो बारम्बार मिटिङ नै हुनेछ र त्यस्तो अप्रिय घटना कुनै हुन नदिने शान्तिपूर्वक मान्छेहरूले आएर आफ्नो निर्वाचन रूपमा मतदान गर्न सक्ने त उन त्यो वातावरण बनाउनलाई हामी जतिले लागेका छौँ र हुन्छ नै, यसमा कुनै शङ्का गर्नुपर्ने अवस्था मैले देखेको छैन। अब यसमा चाहिँ सबै राजनीतिक दलहरूले मूलत आचार संहिता जुन निर्धारण गरिएको छ त्यसलाई चाहिँ नि एक अर्कोले चाहिँ नि उल्लङ्घन गर्ने, मैले यो यति गर्दा मैले के हुन्छ, मैले फुर्ती नै देखाउनु पर्छ भन्ने किसिमको भावना नराखेर सबैले आखिर हामीले निर्धारण गरेको हाम्रै दलका प्रतिनिधिहरूले गएर उहाँ निर्वाचन आयोगमा कमिटमेन्ट गरेको हामी पालना गर्छौँ भनेर बसेको विषय हो। त्यसकारण मलाई पूर्ण विश्वास छ, मैले हिजो पनि उहाँहरूसँग विनम्र अनुरोध गरेको छु र उहाँहरूले पनि त्यो प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आचार संहिताको पूर्ण पालना यदि भइदियो भने यो शान्तिपूर्वक यो आसन्न निर्वाचन सम्पन्न हुनेछ भन्ने म विश्वस्त छु र मलाई आएर अधिराज्यभरिमा सुर्खेत जिल्ला शान्ति सुरक्षाको दृष्टिकोणले र निर्वाचनको सरल र सहज रूपमा निर्वाध रूपमा चाहिँ मान्छेले भोट हाल्न सक्ने वातावरण बन्यो भनेर नमुनाको रूपमा सुर्खेत जिल्ला रहोस् भन्ने मेरो राजनीतिक दलहरूलाई यहाँको यो सञ्चार माध्यमबाट पनि।
अब यो आचार संहिताको कुरा गर्नुभयो यहाँले, आचार संहिताको उल्लङ्घन भए नभएको त्यो अनुगमन गर्न र उल्लङ्घन गर्नेलाई कारवाही गर्न त्यति साह्रो रूपमा खरो उत्रन नसकेको भन्ने गुनासोहरू आइरहन्छ।
त्यो अब उल्लङ्घन गर्नेले गर्छन्, अब रिपोर्ट पनि आउँछ, त्यसपछि अब यसको छानबिन पनि हुन्छ, त्यसरी नै काम गर्ने कारवाही गर्नेका प्रक्रियाहरू पनि त्यहाँ तोकिएका छन्। अब कुनै हामीले स्थानीय प्रशासनको सहयोग लिनुपर्ने हुन्छ हामीले तत्कालै त्यो लिन्छौँ, हामीले यहाँबाट आयोगमा पठाएर आयोगबाट हुनुपर्ने निर्णयहरूलाई हामी पहल गर्छौँ। त्यही हो मेरो कुनै पनि मेरो अनुरोध छ, यो हामीले आफूले प्रतिबद्ध भएको कुराहरूलाई हामीले पालना गर्थ्यौँ। सम्पूर्ण दलहरूसम्म पूर्ण पनि अनुरोध गर्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो सुर्खेतका मुख्य निर्वाचन अधिकृत किरण कुमार शिवाकोटी, भेरी खबरसँग कुराकानी गर्नुहुँदै। हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेत सहित 45 जिल्लामा दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेद्वार मनोनयन दर्ता हुँदै सुर्खेत सहित देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकेमा प्रत्येक दलहरूलाई मनोनयनका लागि समय निर्धारण गरिएको छ। क्षेत्र नम्बर एकका निर्वाचन अधिकृत लोकबहादुर हमालले बिहान 10 बजे स्वतन्त्र उम्मेद्वारहरूले मनोनयन दर्ताको समय माग गरेको बताउनु भयो। त्यसपछि नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चाले क्रमशः मनोनयन दर्ता गर्नेछन्। 12 बजे राप्रपा राष्ट्रवादी, 1 बजे राप्रपा, 1:30 बजे नेपाली कङ्ग्रेस, 2 बजे संघीय समाजवादी फोरम, 2:30 बजे एमाले माओवादी गठबन्धन र 3 बजे विवेकशील साझा तथा नयाँ शक्तिले मनोनयन दर्ता गर्ने समय मागेका छन्। मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले मनोनयन दर्ताको लागि खटाइने आवश्यक अधिकृत तथा सहयोगी कर्मचारी र कार्यालय सहयोगीहरूले समेत प्रबन्ध मिलाइसकेको बताउनु भएको छ। सुरक्षाको संवेदनशीलता अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयको आवश्यक सुरक्षा र सुरक्षाकर्मी समेत परिचालनको तयारी भइसकेको उहाँको भनाइ छ।
बाँकेमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि 327 मतदान केन्द्र तोकिएको छ। स्थानीय तह निर्वाचनमा 295 मतदान केन्द्र रहे पनि यसपटक झन्डै 30,000 मतदाता थप भएका कारण मतदान केन्द्र पनि बढाइएको हो। निर्वाचन आयोगले 1,064 मतदाता रहेको क्षेत्रमा एउटा मतदान केन्द्र बनाउने मापदण्ड बनाए मतदान केन्द्र तय गरिएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताउनुभयो। बाँकेमा मतदाताको संख्या 2,76,718 रहेको छ। क्षेत्र नम्बर 1 98,320 मतदाता रहेका छन् भने क्षेत्र नम्बर 2 82,949 र क्षेत्र नम्बर 3 95,449 मतदाता रहेका छन्।
नेकपा एमाले 6 नम्बर प्रदेशका दोस्रो चरणमा चुनाव हुने सबै जिल्लाका प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका उम्मेद्वारको टुङ्गो लगाएको जनाएको छ। एमाले स्थायी समिति बैठकले 2 पोलिट ब्युरो सदस्य सल्यानका प्रकाश ज्वाला र सुर्खेतका यामलाल कणेललाई प्रदेशसभा सदस्यको उम्मेद्वार बनाएको छ। सल्यानमा माओवादीले प्रतिनिधि सभा र एमाले दुवै प्रदेशसभा पाएपछि सुर्खेतका नेता एमाले नेता ज्वाला प्रदेश खबाट उम्मेद्वार बन्नुभएको छ। यस्तै पार्टीको 6 नम्बर प्रदेश सहसंयोजक समेत रहनुभएका कडेल पनि सुर्खेत 2 कबाट प्रदेशसभा उम्मेद्वार बन्नुभएको छ। 6 नम्बर प्रदेशमा एमाले र माओवादीले प्रतिनिधि सभामा बराबरी सिट बाँडेका हुन्। एमाले सुर्खेत र दैलेखमा 4 सिट सहित मुगु र डोल्पा गरी 6 सिट पाएको छ भने माओवादीले सल्यान, कालीकोट, जुम्ला, जाजरकोट, हुम्ला र रुकुममा गरी 6 सिट पाएको छ। प्रदेशसभामा एमाले 14 र माओवादीले 10 सिट पाएका छन्।
आउँदो मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावको लागि सल्यानमा झन्डै 9,000 मतदाता थपिएका छन्। मङ्सिरको 21 गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावको लागि 8,956 मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ। यसअघि सम्पन्न स्थानीय तहको चुनावमा सल्यानमा 1,25,226 मतदाता रहेका थिए। जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी एकीराज अधिकारीले स्थानीय चुनाव पछि जिल्लामा झन्डै 9,000 मतदाता थपिएको बताउनुभयो। उहाँले मङ्सिर 21 गते हुने चुनावको लागि जिल्लामा कुल 1,34,212 मतदाता रहेको बताउनुभयो। जिल्लाका विभिन्न 5 स्थानमा नयाँ मतदान केन्द्र समेत थप गरिएको छ। यसअघि जिल्लामा 175 मतदान केन्द्र रहेकोमा यसपालि मतदाता मतदान केन्द्रको संख्या 180 पुगेको जनाइएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले डिजलमा 1.5 रुपियाँ, पेट्रोलमा 2 रुपियाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर 25 रुपियाँ मूल्य बढाएको हो। अब पेट्रोलको भाउ प्रति लिटर 100 रुपियाँ, डिजल र मट्टितेल लिटरको भाउ 75.50 रुपियाँ पुगेको निगमले जनाएको छ। यस्तै ग्यासको भाउ प्रति सिलिन्डर 1,325 रुपियाँबाट बढाएर 1,350 पुर्याइएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले बताउनुभयो। भारतीय आयल कर्पोरेसनले नयाँ भाउ पठाएपछि नेपालमा पनि भाउ बढाइएको उहाँले बताउनुभयो। यसअघि गएको अषाढमा पनि मूल्य समायोजन भएको थियो।
सिंहदरबारको अधिकार स्थानीय तहमा आएको भनिए पनि आम नागरिकले सेवा पाउन नसकेको वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले बताएका छन्। अनौपचारिक सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जले वीरेन्द्रनगरमा गरेको मानव अधिकारको अवस्था विषयक साझेदारी बैठकका सहभागीले यस्तो बताएका हुन्। स्थानीय सरकार गठन भएको छ महिना बितिसक्दा समेत स्थानीय स्वायत्त शासन ऐनको अस्पष्टताले स्थानीय सरकार जिल्ला तथा केन्द्रको अधिकार क्षेत्र बाँझिँदा जनताले प्रभावकारी सेवा पाउन नसकेको उनीहरूको भनाइरहेको छ। कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका प्रलेख प्रमुख मदन पौडेलले स्थानीय सरकार जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो। यस्तै इन्सेक मध्यपश्चिम संयोजक भोला महतले स्थानीय सरकारले जनताको लोकप्रियताको नाममा पूर्व सूचना बिना जनतालाई बढी कर लगाएको बताउनु भएको छ। नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले स्थानीय सरकारबाट जनताले अपेक्षा गरे अनुरूप सेवा सुविधा उपलब्ध गराउनका लागि सञ्चारकर्मी र अधिकारकर्मी एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो।
हामीसँग अन्तर्राष्ट्रिय र खेलकुदका खबरसँगै अन्य खबर पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो र राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 12 र 13 संयुक्त वडा कार्यालय उद्घाटन गरिएको छ। कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत तथा उपमेयर सञ्जु कुमारी थारूले उद्घाटन गर्नुभएको हो। कर्मचारी अभाव भएका कारण संयुक्त वडा स्थापना गरे पनि सेवा सुविधा सबै नागरिकले पाउने मेयर रावतले बताउनुभयो।
नेपालगञ्ज उपमहानगरपालिका 11 बिपी चोकबाट प्रहरीले ब्राउन सुगर पक्राउ गरेका दुईजनालाई जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालेको छ। संघीय प्रहरी इकाइ कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकीबाट खटिएको प्रहरी टोलीले बिपी चोकमा 3 पोकामा रहेको करिब 13 ग्राम ब्राउन सुगर सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। नेपालगञ्ज उपमहानगरपालिका 20 बस्ने 22 वर्षीय बटकौ शेख र 28 वर्षीय नन्दराम हरिजनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
निर्वाचन आयोगले निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ। सुरक्षासँग सम्बन्धित व्यक्तिसँग चुनावी सुरक्षा विषयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोध्यप्रसाद यादवले निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारवाला पक्षलाई निर्देशन दिनुभएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो।
उपभोक्तालाई ठगी गरेको आरोपमा काठमाडौँको दरबार मार्गका 8 ब्रान्डेड पसलका सञ्चालक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरले उनीहरूलाई पक्राउ गरेको हो। परिसरका प्रवक्ता रामदत्त जोशीले वाच एन्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालीका नन्दन बिहानी, लेभल स्टोरका जितेन्द्र महर्जन र सुवास महर्जनका साथै एडभेन्चर आउटडोरका रोशन ओडारीलाई पक्राउ गरेको जनाएको छ। यस्तै लाइफ स्टाइल प्रालीका श्रीकृष्ण महर्जन, एभेन्युज मार्केटिङका उत्तम कुमार बस्नेत, प्लेटिनियम ट्रेड कम्पनीका कन्स्ट्रक्सनका प्रवीण झा र बेल्टलीका तुलसीधर भण्डारीलाई पक्राउ गरेको जनाएको छ। बाँकी व्यवसायका सम्बन्धमा भने अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।
भेरी खबरमा लागौँ अब एउटा विदेशको खबरतिर। जापानको प्रधानमन्त्रीमा लिबरल डेमोक्रेटिक पार्टीका नेता सिन्जो आबे पुनः निर्वाचित हुनुभएको छ। वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहनुभएका आबे जापानको प्रधानमन्त्रीमा फेरि निर्वाचित हुनुभएको हो। जापानको दुवै सदनले उहाँलाई प्रधानमन्त्रीमा निर्वाचन गरेको थियो। उहाँले घोषणा गर्नुभएको आम निर्वाचन हालै सम्पन्न भएको थियो। हालै मात्रै सम्पन्न भएको निर्वाचनमा उहाँको दल लिबरल डेमोक्रेटिक पार्टीले 2/3 बहुमत हासिल गरेको जनाएको छ। गएको संसदीय निर्वाचनमा उहाँको दलले जापानी संसदको तल्लो सदनलाई 2/3 बहुमत हासिल गरेको थियो।
भेरी खबरको अन्तिममा अब खेल खबर। भारतले न्युजिल्यान्डसँगको पहिलो 2020 क्रिकेटमा जित हासिल गरेको छ। दिल्लीको फिरोज शाह कोटला मैदानमा भएको खेलमा भारतले न्युजिल्यान्डलाई 53 रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 3 विकेटको क्षतिमा 202 रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले 8 विकेटको क्षतिमा 149 रन मात्र बनाउन सक्यो। न्युजिल्यान्डका कप्तान केन विलियमसनले 28, टम लाथनले 39 तथा मिसेल स्टर्नरले नट आउट 27 रनको योगदान दिए पनि जितका लागि पर्याप्त हुन सकेन। भारतका लागि युजवेन्द्र चहल र अक्षर पटेलले 2-2 विकेट लिनुभयो। पहिले ब्याटिङ गरेको भारतका रोहित शर्मा र शिखर धवनले समान 80-80 रन बनाउनुभयो। कप्तान विराट कोहलीले नट आउट 26 रनको योगदान दिनुभयो।
खेलको अर्को प्रसङ्गमा नेपालले 19 वर्ष मुनिको एसिया कप फुटबलको छनौटको दोस्रो खेलमा जित दर्ता गर्ने दावी गरेको छ। नेपाली युवा टोली कप्तान अर्पण कार्कीले आज बहराइन विरुद्धको खेल जित्दै तीन अङ्क हात पार्ने बताउनु भएको छ। पहिलो खेलमा आयोजक नेपाल किर्गिजस्तानसँग 2-0 पराजित भएकाले नेपाल जित्नुपर्ने दबावमा परेको छ। दसवटा समूहबाट विजेता र उत्कृष्ट 6 उपविजेता इन्डोनेसियामा हुने 19 वर्ष मुनिको एसिया कप छनौट हुनेछ। नेपालले आज बहराइन, 18 गते युए र 22 गते ओमनसँग खेल्नेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेत सहित 45 जिल्लामा दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेद्वारको मनोनयन दर्ता हुँदै सबै तयारी पूरा, संयमता अपनाउन निर्वाचन आयोगको आग्रह।
सुर्खेत सहित देशभरका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै सुर्खेतमा 36,000 बढी बाल बालिकाले औषधि खाने।
सल्यानको बनगाड कुपिन्डे नगरपालिका 8 रिठागारीमा जीप दुर्घटना हुँदा 2 ज्यान गयो, 11 घाइते।
र न्युजिल्यान्डसँगको पहिलो T20 क्रिकेटमा भारत 53 रनले विजयी। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसँगै बिहानको भेरी खबरबाट राजेन्द्र साई र मधुबन विषय बिदा हुन्छु। नमस्ते।